हाम्रो भुटानको बारेमा कुरो गर्दाखेरि धेरै मन रुन्छ।
भुटानमा बस्दाखेरि साह्रो पिर हुन्थ्यो, आर्मीहरू आउँथ्यो, कुट्नु मार्नु गर्थ्यो, जेलमा लगेर गर्थ्यो। दाजुहरूलाई दिदी बहिनीलाई देखिसक्थेन, आएर हात पछाडि बाँधेर गोथ्यो, तेरो बुढा निकाल अहिले निकाल।
सुख दुःखको एउटा कथा, बाध्यताले पुनर्वास क्रममा परदेश पुग्नुभएका नेपाली भाषी भुटानी परिवारहरूको भावना, द इमोसन अफ द साङ्ग्रिला, भाव साङ्ग्रिला कार्यक्रम एक सामग्री अनेकका साथ यहाँहरूले हिमाल ईश्वर अनलाइन रेडियो मार्फत भुटानी पनि नेपाली मन पनि भेट्न सक्नुहुनेछ। कार्यक्रम सुन्दै गर्नुहोला,
सुख दिन आउँछ होला, राम्रो हुन्छ होला। हाम्रो छोराछोरीले पनि एक दिन न एक दिन देखाउँछ, हाम्रो पनि एक दिन न एक दिन दिन आउँछ होला।
नेपाली अनलाइन रेडियो हिमाली स्वरहरूको प्रस्तुति कार्यक्रम भाव साङ्ग्रिलामा आज हाम्रा साथी अर्जुन प्रधान, साहित्यकार खेमनाथ दाहालसँग उहाँको नयाँ कृति महाकाव्य श्वेत पत्रको बारेमा विस्तृत कुराकानी गर्दै हुनुहुन्छ। आउनुहोस् एकैछिन भाव साङ्ग्रिलामा अर्जुन प्रधानको साथमा सुनौ साहित्यकार खेमनाथ दाहालसँग गरिएको यो छलफल।
नमस्कार, यहाँलाई भाव साङ्गिला कार्यक्रममा सदा झैँ। म आज एक यस्ता व्यक्तिको थोरै जीवनीबाट अनि उहाँले यस युगीन अवस्थामा पुर्याउनु भएको योगदानको बारेमा अनि इतिहासलाई छर्लङ्ग रूपमा अगाडि पस्किनु भएको खण्डमा म उहाँलाई कार्यक्रममा स्वागत गर्नुभन्दा अगाडि उहाँको थोरै जानकारी गराउन चाहन्छु। कवि खेमनाथ दाहालको जन्म विक्रम सम्वत 2009 तेह्रथुम लाभी, हाल अहिले विराटनगरमा। पिता स्वपूजनीय सोमनाथ र माता श्रीमती जानुका देवी दालको कोखबाट जन्मनु भयो। उहाँले साहित्यिक सिर्जनामा साहित्यिक क्षेत्रमा उहाँले आफ्ना कलमहरूलाई काव्यक रूपमा प्रस्तुत गर्दै आउनुभएको छ। उहाँले 2054 श्रद्धाञ्जली कविता संग्रह र त्यसै गरी 2056 रश्मि खण्डकाव्य, 2060 युद्ध काव्य र त्यसै गरी हार्डवेयरको चौतारीमा 2063 गरी चारौं कृति उहाँले हामी श्रोता हामी साहित्य अनुरागीहरू माझ उहाँले पस्किसक्नु भएको छ। र अहिलेको यो वर्तमान परिप्रेक्ष्यमा देशलाई जताततैबाट चुसिरहेको अवस्थामा विभिन्न सन्धिहरूको कारणबाट देशमा युद्ध अवस्था सिर्जना गरिरहेको अवस्थामा र नेपाली जनताले खोजिरहेको अनि नेपाली भाषा संस्कृतिहरूको लोप भइरहेको अवस्थामा विभिन्न तानाबानाहरूको बीचबाट कवि खेमनाथ दाहालले फर्खरै काठमाडौँमा एउटा यस्तो ऐतिहासिक काव्य जो चाहिँ महाकाव्य श्वेतपत्र महाकाव्य पस्किनु भएको छ। 67 उहाँले यस पुस्तकलाई चाहिँ आम श्रोताहरूमाझ आम पाठकहरूमाझ चाहिँ यसलाई पस्किसक्नु भएको छ। आज यिनै विषयमा म उहाँसँग कुराकानी गर्न गइरहेको छु। समर्पण छ यो काव्य आमाका ती सपोतमा, झुक्दैन जसका मात विदेशी प्रभु सामुमा। वनवासी बरु हुन्छन् कष्ट खेप्छन् अनेकन, आमाको अस्तित्वमाथि दिदैनन् खेल्न ती छिन्। मेटिन्छन् जो बरु आफै मेटिँदैनन् नाम मातुको, गर्लन छेदन आफैमा झुक्दैनन् सामु जरको। समर्पण छ यो भाव आमा गति सपुतमा, जसमा बक्छ आमाको तातो रक्त शरीरमा, तातो रक्त शरीरमा। दालजी यहाँलाई कार्यक्रममा स्वागत छ।
धन्यवाद अरुणजी, तपाईँ र तपाईँ मार्फत यो कार्यक्रम सुन्नुभएका समस्त श्रोता दाजुभाइ दिदीबहिनीहरू र भुटानी प्रवासीहरू, भुटानमा सम्म पुग्ने कार्यक्रम भएको हुनाले भुटानमा बस्नुहुने तमाम नेपाली दाजुबहिनी दिदीबहिनीहरू, सिक्किमे दाजुभाइ दिदीबहिनीहरूलाई मेरो हार्दिक अभिवादन छ।
तपाईँले त अहिले चाहिँ अब श्वेत पत्र महाकाव्य लेख्नु लेखिसकेर चाहिँ अहिले नेपालमा चाहिँ विभिन्न बजारमा आइसकेको छ, विभिन्न माध्यम मार्फत पनि चाहिँ मिडियाहरू मार्फतबाट पनि प्रचार प्रसार भइरहेको छ। हामी श्रोता पाठकले के भनेर बुझ्ने श्वेत पत्र चाहिँ
के हो? तपाईँले श्वेत पत्रलाई के भन्ने भन्न खोज्नु भएको
हो? हजुर,
शब्दकोशमा श्वेत पत्रको अर्थ परिभाषा जस्तो भए पनि यस कृतिको अर्थमा श्वेत पत्र एउटा अभियान हो, एउटा प्रतिबद्धता हो र एउटा राष्ट्र जागरणको उद्घोषण हो। अर्जुनजी, मेरो भनाइ
दालजी, अब यहाँले चाहिँ श्वेत पत्र महाकाव्य चाहिँ अब यहाँले नेपालमा अब भनौँ हामीले पढे अनुसार चाहिँ यहाँले 5-6 वर्ष चाहिँ आफ्नो मेहनत लगाएर विभिन्न इतिहासहरू खोजेर चाहिँ विश्वको एउटा चाहिँ विश्व केमा अल्झिरहेको छ र विश्वलाई अहिले चाहिँ कसरी कुन दिशातिर लानुपर्छ, अब युग परिवर्तन गर्नको निम्ति कस्तो कस्तो चाहिँ परिभाषाहरूको आवश्यकता छ भन्ने विषयमा पनि यहाँले चाहिँ अब श्वेत पत्रले नै एउटा चाहिँ बुलन्द आवाज हो भनेर ल्याउनु भएको छ अरे नि, होइन?
हजुर, मैले मलाई करिब करिब 3-4 वर्ष भएको अर्जुनजी यो लेख्नको लागि। मैले खालि तपाईँको कुरा सुनेर मात्रै होइन, भविष्यको ठाउँमा पुगौँ, वास्तविकताको सिचुएसन पनि बुझौँ भन्ने दृष्टिकोणले म पुग्न पनि खोजेँ। म सिक्किम पनि पुगेँ, भुटानतिर पुग्न सकिनँ, तर पनि धेरै साथीहरूसित सम्पर्क गरेँ अघि, र त्यसको निचोड हो, मैले अहिलेसम्म बुझेका कुराहरूको निचोड हो श्वेत पत्र महाकाव्य।
अब श्वेत पत्र महाकाव्य चाहिँ अब लेख्नु भएको छ, यहाँले बजारमा पनि आइसकेको छ, अब यहाँले चाहिँ विभिन्न राष्ट्रहरूमा पनि चाहिँ घुमफिर गरेर एक्सेप्ट, अब तपाईँले भुटान जानु भएको छैन, अब भुटानका चाहिँ व्यक्तिहरूसँग भेट हुनु भएको छ, अग्रजहरूसँग कुराकानी गर्नुभएको छ, अब यो लेख्नुको उद्देश्य चाहिँ के, उद्देश्य चाहिँ के रह्यो?
श्वेत पत्र लेख्नुको खास उद्देश्य चाहिँ नेपालमा गणतन्त्रको मार्ग प्रशस्त र अग्रगमन, भुटानमा गणतन्त्र स्थापना र भुटानी शरणार्थी वापसीको लागि सचेतकको भूमिका, सिक्किम स्वतन्त्रता जागरण र स्वतन्त्रता संग्रामको प्रदर्शन गर्ने अभिप्राय र हाम्रा ठूला छिमेकी मुलुकले हामी अझ दक्षिण एसियाका साना मुलुकप्रति गरिएको थिचो मिचो हैकमवादको उजागर गर्नु र प्रतिकार गर्ने क्षमता अभिवृद्धि गर्ने उद्देश्यले मैले यो कृति लेखेको हुँ।
अब यहाँले काव्यलाई कति साग र कति भागमा विभाजन गरी लेख्नु भएको छ त?
मैले कृतिलाई खास गरेर 15 भागमा भनौँ न, 15 सर्ग भन्छौँ हामी महासर्ग महाकाव्य लेख्दाखेरि, अघि 15 सर्गमा व्यक्त गरी लेखेको छौँ र त्यसभित्र आवश्यक अनुसार कथनका आधारमा विभिन्न विभाजित छ, तर उपसर्ग भनेर खुलाएको छैन। जस्तो तपाईँको बीचबीचमा अब खोपकुकको कुरो आएको छ, अब राज संस्थाका कुराहरू आएका छन्, ती पनि तपाईँको उपसर्गका रूपमा छन् चाहिँ भित्रपट्टि, तर बाहिर चाहिँ तपाईँको खालि 15 सर्ग भनेर मैले कृतिमा लेखेको छु। अनुष्टुप छन्दमा 111 श्लोकहरू बनाएर लेखिएको छ, तर अनुष्टुप छन्दमा त्यसलाई 2222 दुई लाइनको एक श्लोक मान्ने गरिन्छ, तर मैले चाहिँ मेरो आफ्नो पना के छ भने मैले योद्धा काव्य लेख्दा पनि 4 श्लोकको एउटा श्लोक बनाएको थिएँ,
र
त्यसलाई पनि मैले तपाईँको 4 लाइनहरूलाई एउटा श्लोक बनाउने गरेको छु। जम्मा 4444 श्लोकहरू हरेकहरू छन् यो महाकाव्यमा।
यहाँले अब श्वेत पत्र महाकाव्यमा चाहिँ अब भुटानलाई अर्कै नाम दिनुभएको छ, नेपाललाई अर्कै नाम दिनुभएको छ, एउटा अनि सिक्किमलाई चाहिँ अर्कै नाम दिनुभएको छ, जो चाहिँ पारिवारिक रूपको नाम दिएर एउटा सम्बन्धभित्रको हिमाली खण्डहरूको पीडाहरूलाई यहाँले श्वेत पत्र महाकाव्य मार्फत निकाल्नु भएको छ।
मैले तपाईँको श्वेत पत्र महाकाव्यमा हिमालका 3 छोरीहरू सिक्किम भुटान र नेपाललाई 3 दिदीबहिनीका रूपमा प्रस्तुत गरेको छु र हिमालयलाई पिताका रूपमा मानवीकरण गरेको छु। त्यसमा नेपाललाई जेठी, भुटान सिक्किमलाई माइनी र भुटानलाई कान्छी दिदीबहिनीका रूपमा प्रस्तुत गरेको छु र त्यसका अलावा तिनका सन्ततिहरू सबै जनताहरू, नेपाली जनताहरू, सिक्किमी जनताहरू र भुटानी जनताहरूलाई आवश्यकता अनुसार प्रस्तुत गरेको छु र तिनलाई सताउने भारत इतिहासलाईमा आएका पात्रहरू र स्वयं संस्थाको उपस्थितिको तड्काहरू प्रयुक्त गरेको छु यो महाकाव्यमा। यति चाहिँ महाकाव्यका पात्रहरू भए।
यहाँले अब त्यसरी चाहिँ पात्रहरू चाहिँ भिन्न भिन्नै तरिकाले राखेर अनि यहाँ चाहिँ अब प्रवेश गर्दाखेरि पनि अब पहिलो सागदेखि नै प्रवेश गर्दाखेरि पनि यहाँ चाहिँ एउटा मूल पात्र मको पात्र भएर यहाँले छर्लङ्ग देख्नु भएको घटनाक्रमहरू अनि उनीहरूमाथि भएको ती दिदी बहिनीहरूमाथि भएको अन्य अत्याचार विभेद धर्म संस्कृतिमाथि भएको चाहिँ विभेदकारी नीतिहरू अनि उनीहरूमाथि गरिएको हिंसाहरूको बारेमा अनि उनीहरू त्रासित भएका कुराहरू देखेर यहाँले चाहिँ श्वेत पत्रमा नि भन्नुभएको छ विभिन्न अवस्थामा होइन विभिन्न अब सार्कहरूमा यहाँले भन्नुभएको छ. अब पहिलो सार्कमै यहाँले पहिलो सार्कको एकमा पनि भन्नुभएको छ पर एकान्तमा देखे तीन बहिनीहरू जुटी कुरा के गर्न थालेथे जाग म भित्र खुल्दुली को हुन् यी सुन्दरी तीन के गर्दैछन् कुराहरू भने सोचेर छेउैमा गए उत्साहले अरू. अब यहाँदेखिका अरू यसरी प्रवेश गरेर तपाईँ चाहिँ अन्त्यसम्मको चाहिँ अब उद्घोषसम्म गर्नु भएको छ होइन. अब यो बीचमा तिनजना दिदी बहिनीलाई देख्नु भएको समस्या छ नि त्यससँग सन्दर्भिक एउटा चाहिँ श्लोक मलाई र सम्पूर्ण श्रोताहरूलाई सुनाइदिनुहोस् न.
मिल्यो लद्दाख सिङ्गैनी कश्मीर छ विवादमा खायो सिक्किम नै आँखा आँखा तर्छ भुटानमा. मिल्यो लद्दाख सिङ्गैनी कश्मीर छ विवादमा खायो सिक्किम नै आमा आँखा तर्छ भुटानमा. नेपाल उसको नित्य शिरदर्द छँदैछ नि भुटान पछि नेपाल उगर्छ दाउ खान नि. म एउटा श्लोक तपाईँलाई तपाईँ मार्फत सबैलाई म सुनाउँछु. मैले जुन श्वेत पत्रमा आकाव्यम लेखेछु सँगै सँगै गरी सीमा मिच्दै छ यसले ममा महाकाली र मेचीका साथी औसत ठाउँमा जङ्गे पिलर सारेर पुर्याउँछ कता कहाँ टनक पुरको छुट्टै इतिहास भयो यहाँ. त्यति मात्र कहाँ हो र दिन्छ पीडा छन् अहो काला पानी र सुस्ता झन् गाद्र खोज्छ सधैँ हो दिनानु दिन झन् अहिले साँद मिच्ने अटेरको प्रवृत्ति यसको लाग्छ अति दुष्ट पिसाचको. मैले यसरी हामी माथि गरेका अन्यायहरूको प्रतिकार गरेको छु. मैले कलमले प्रतिकार गर्न खोजेको हो.
म व्हाइट पेपर श्वेत पत्र महाकाव्यको बारेमा अलिकति मैले भन्नुपर्दाखेरि अब यस महाकाव्यलाई चाहिँ उषा दाल विराटनगर 13 बस्नुहुन्छ मोरङ उहाँले प्रकाशन गर्नुभएको छ भने यसलाई चाहिँ अब यसको चाहिँ आवरणमा रमेश पौडेल र यसलाई चाहिँ कवि खेमनाथ दालले आफ्नो आफ्नै यसको चाहिँ सर्वाधिकार सुरक्षित राख्नुभएको छ र यसलाई चाहिँ कविले अब मूल्यतय रूपमा यसको नेपालीमा चाहिँ 450 राख्नुभएको छ भने विदेशमा चाहिँ $10 राख्नुभएको छ. यहाँहरूको यदि इच्छा यहाँहरूले इतिहासको बारेमा केही पानाहरू पल्टाउन चाहनुहुन्छ र नेपाल भुटान सिक्किम अर्थात् नेपाली भाषीहरूको यथार्थ कथा व्यथा बुझ्न चाहनुहुन्छ र भारतले आज के गरिरहेको छ चीन किन मोहन छ पाकिस्तान किन गाभियो आज सिक्किम चाहिँ किन भारतमा उसको सिक्किम भारतको किन विश्व दिवस मनाउन बाध्य छ भन्ने विषयमा यहाँले चाहनुहुन्छ भने चाहिँ अब यहाँलाई हामीले अगाडि नै भनिसकेको छौँ कि चाहिँ अर्जुन जोर्नो @gmail.com या चाहिँ यहाँले हाम्रो कविज्यूको खेमदाल@hotmail.com पनि यहाँले मेसेज लेख्न सक्नुहुन्छ भन्दै म अब कविज्यूलाई अन्ततिर जाँदा जाँदै तपाईँले भन्न छुटिएका केही महत्त्वपूर्ण कुराहरू र हामीलाई समय दिनुभएको छ यहाँलाई धेरै धेरै धन्यवाद र तपाईँका अक्षरहरूले जुन चाहिँ इतिहास बोकेको छ जुन चाहिँ पीडा दुःखहरूका कथाहरूलाई समेटेर अहिलेको सबै नक्सा जुन चाहिँ तपाईँको पुस्तक पढेपछि एउटा चाहिँ यथार्थ हाम्रो चाहिँ आँखामा चाहिँ ऐना भएर आइसक्छ अनि त्यसबाट हाम्रो मनले चाहिँ एउटा चाहिँ क्रान्तिको नयाँ बाटो विकुल पुगिसकेको हुन्छ र तपाईँले अन्त्यसम्म उद्घोष पनि गरिसक्नु भएको छ पक्कै पनि हामी पनि यही आशामा रहन्छौँ भोलि नयाँ परिवर्तन आउँछ. मसल जब सल्कन्छ झन्डा बोकेर स्वत्वको कदापि रोक्न सक्दैन शक्तिले पनि दैवको. जनता शक्ति हो मान प्रलय छालाको सरी जस्तै शक्तिहरू ढल्छन् वशमा त्यसको परि. अब यिनै कुराहरूमा जस्तै अब कविज्यूले अब यहाँ अब मलाई चाहिँ के लागेको भने यहाँले अब एक्काइसौं शताब्दीको श्वेत पत्र विरुद्धको घोषणा हो सबै हामी हिमाली अधिराज्यको हुन्छ सिक्किम चाँडै नै स्वतन्त्र सार्वभौमको भूटान अनि नेपाल हुन्छ स्वत अडनको यिनै अडनहरूको साथमा यहाँलाई अन्त्यमा म हाम्रो समयको छोटो अवधिले गर्दाखेरि अन्त्यमा लागेको कुरा छुटेको कुरा भनिदिन अनुरोध गर्दछु।
म संक्षेपमा एउटा यो श्लोक चाहिँ खास गरेर सिक्किमे दाजुभाइ दिदीबहिनीहरूका प्रति समर्पित गर्छु।
हजुर।
झुप्पा सुना खरिका र हिमाली टाकुराहरू भगवान बुद्धका आँखा घण्ट मन्दिरकाहरू तिमीलाई सधैँ भन्छन् जागरे अब सिक्किमे तिमीलाई सधैँ भन्छन् जागरे अब सिक्किमे नहौ अब मुर्दा झै आफ्नो अस्तित्व बिर्सने नहौ अब मुर्दा झै आफ्नो अस्तित्व बिर्सने। अब अर्जुनजी तपाईँहरू प्रवास आएपछि उहाँ दिदी बहिनीहरूले कसरी तपाईँहरूलाई पर्खिराखेका छन् त्यो कुरो म भुटान आमाको मार्फत भनौँ है त
त्यो
पनि तपाईँहरूलाई बलात्कार भएका ती आमा बहिनीहरू अझ अत्याचारीहरूलाई दिन्छौ दण्ड यथोचित भन्ने आशा गरी तिम्रो बाँचिएका सबको पनि तुसारा पात आशामा गर्दै भाग्छौ हौ तिमी। तपाईँहरू जानु भएन भने फर्किनु भएन भने आमाले के भन्नुहुन्छ भने भन्ने आशा गरी तिम्रो बाँचेका सबको पनि तुसारा पात आशामा गर्दै भाग्छौ हौ तिमी। तपाईँहरूलाई प्रश्न गर्नु भएको छ।
हजुर हजुर
हवस् त धन्यवाद अर्जुनजी। अर्को एउटा के भन्दा यो कुरो समस्त भुटानी दाजुभाइ दिदीबहिनी आमाहरू नबिर्स्यौं प्रवासी भुटानीहरूले पनि नबिर्स्यौं भन्दै म श्लोक अन्तिममा भन्न चाहन्छु अर्जुनजी है एउटा श्लोक काडेर वृषको चर्म जननायकले भरि सियोले चर्म धोक्राको मुख सिएर बेसरी सुनको सन्नतिभित्र डुबाएको कुकृत्यता सम्झेरा अहिलेसम्म ज्वाला बल्छ कता कता ए बलेको ज्वालालाई अझ तीव्र पारौं र गणतन्त्र भुटानको कामना गरौं। धन्यवाद।
यहाँलाई धेरै धेरै धन्यवाद। जाँदै जाँदै श्रोता यहाँलाई म यो भन्न चाहन्छु कि नेपालको सबै भूमि सुगौली सन्धि पूर्वको नेपालको सबै भूमि सुगौली सन्धि पूर्वको भुटानको सबै भाग कोचबिहार सम्मको मुक्तिको चाहना गर्दै बाँचेका सिक्किमे प्रति मुक्तिको चाहना गर्दै बाँचेका सिक्किमे प्रति बनौ उत्तरदही र लिहौ एउटा नयाँ गति। यसो भन्दा भन्दै म कार्यक्रमबाट अर्जुन प्रधान बिदा हुन चाहन्छु। हस्त धन्यवाद।
भाव सांगलीला नेपाली अनलाइन रेडियो हिमाली स्वरहरूको प्रस्तुति हो। नेपाली भाषी भुटानी परिवारहरूको भावना र विचारहरू समेट्ने उद्देश्यले तयार पारिएको यो कार्यक्रममा हामी नेपाली भाषी भुटानी परिवारहरूको आवाजलाई समेट्छौ। यो कार्यक्रम सँगसँगै तपाईँले हाम्रा अन्य विविध अनलाइन रेडियो कार्यक्रमहरू इन्टरनेटको ठेगाना www.nepalirradio.com अथवा www.nepalirradio.org मा सुन्न सक्नुहुन्छ। हिमाली स्वरहरू न्यूयोर्कबाट तयार हुने अनलाइन रेडियो कार्यक्रम हो।
विदेशीका नेपालीहरूको भावना चढ्दैछौ फुलाउँदै जाऊ विदेशमा पनि नेपाली फुलहरू फुलाउँदै जाऊ विदेशमा पनि नेपाली फुलहरू उन्नति गर प्रगति गर हिमाली स्वरहरू उन्नति गर प्रगति गर हिमाली स्वरहरू।